नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सहमतीय सरकार गठनको सम्भावना सकिएपछि बहुमतीय प्रक्रिया शुरू, आउँदो आइतबार प्रधानमन्त्री चयनका लागि संसदमा चुनाव गराउने तयारी।
भरतपुर महानगरपालिकामा 90 मतपत्रमा क्षति पुगेको यकिन, मतपत्र च्यात्ने र मतगणना रोक्न खोज्नेमाथि कार्यवाही गर्न मानवाधिकार आयोगको आग्रह।
विश्वभरका पर्यटन विज्ञ र यात्राबारे लेख्ने लेखकको सम्मेलन काठमाडौँमा, हिमालय क्षेत्रलाई उपयोग गरेर पर्यटन प्रवर्धन गर्नुपर्नेमा जोड।
जहाँ फेसिलिटी भएको क्रिएट गरिएको डिज्नील्यान्ड भन्दा पनि यो नेचर बेस्ड च्यालेन्जर रिस्क भएको चीजहरू चाहिँ बेच्न सकिन्छ।
विश्वमा शान्तिको अवस्थामा सुधार आएको एक अध्ययनको निष्कर्ष, शान्तिको अवस्था सुधार भए पनि 60% देशमा आतंकवादमा वृद्धि।
र फिफा वरियतामा नेपाल 4 स्थानमाथि उक्लियो।
नमस्कार है आमा, चुनाव जितेकै दिनदेखि आउँछु भनेको, दुःख पाएर विदेशबाट फर्कन पर्यो अर्काले पनि, अहिले अर्कालाई कस्तो छ?
हेर्नु न दक्ष बाबु, दुइटै हात काटिएपछि पानी पनि अरूले खुवाइदिनुपर्छ। मेरो खपरमा त दुःख मात्रै लेखेको रहेछ।
पीर नगर्नु आमा, हात गए पनि हिम्मत गएको छैन। यस्तो दुःखमा वैदेशिक रोजगार प्रवर्धन बोर्डबाट सहयोग पाइन्छ भन्थे, अध्यक्षज्यूले केही सहयोग गरिदिए।
यस्ता मान्छेले सहयोग पाउँछन् र बाबु?
पाउँछन् नि आमा, विदेशमा काम गर्ने कामदारको करार अवधिभित्र अशक्त हुने गरी अङ्गभङ्ग वा बिरामी भएमा बढीमा 3 लाखसम्म वा मृत्यु भएमा वैदेशिक रोजगार प्रवर्धन बोर्डले 3 लाख रुपियाँ आर्थिक सहयोग गर्छ। यसबाहेक वैदेशिक रोजगार प्रवर्धन बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारका छोराछोरीलाई 12 कक्षासम्म पढ्नका लागि छात्रवृत्ति पनि दिन्छ। यसका साथै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने व्यक्तिको शव काठमाडौँको एयरपोर्टदेखि आफ्नो घर ठेगानासम्म पुर्याउन पनि बोर्डले निशुल्क सवारी उपलब्ध गराउँछ।
नेपाल सरकार वैदेशिक रोजगार प्रबन्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा सम्पर्क गर्नुहोला।
टुरिज्म डेभलपमेन्ट ब्याङ्क प्रस्तुत गर्दछ स्वर्णिम बचत खाता, जसमा तपाईँले पाउनुहुनेछ 8.25% आकर्षक ब्याज दर। खाता खोलौ, नगुमाऊ यो स्वर्णिम अवसर। थप जानकारीको लागि आफ्नो नजिकैको टुरिज्म डेभलपमेन्ट ब्याङ्कको शाखा वा 01-4485-480 सम्पर्क गर्नुहोस्। टुरिज्म डेभलपमेन्ट ब्याङ्क, द ब्याङ्क यु क्यान रिलाई अन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सहमतीय सरकार गठनको सम्भावना सकिएपछि बहुमतीय प्रक्रिया शुरू भएको छ। सहमति आधारमा सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय गुज्रेपछि बहुमतीय आधारमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ़ेको हो। सभामुख अनसरी घरतीले भोलि बिहान कार्यव्यवस्था समितिको बैठकमा दलहरूसँग छलफल गरेर आउँदो आइतबार प्रधानमन्त्री चयनका लागि संसदमा चुनाव गराउने तयारी गर्नु भएको छ। प्रकाश ढकालको रिपोर्ट।
बहुमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेसँगै सभामुख वनसरी घरतीले भोलि बिहान 10 बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ। राष्ट्रपति कार्यालयबाट आह्वान भए अनुसार बहुमतीय प्रधानमन्त्री चयनका लागि सभामुखले आज नै चुनावी कार्यतालिका सार्वजनिक तयारी गरे पनि प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण रोकिएको हो। भरतपुर महानगरपालिकामा मतगणना शुरू गर्न माग गर्दै एमाले हिजोदेखि संसद अवरूद्ध गर्दै आएको छ। मतगणना शुरू नभएसम्म जुनसुकै कार्यसूची आए पनि संसद चल्न नदिने अडानमा एमाले छ। नेता सुरेन्द्र पाण्डे,
सत्ता पक्षका कसैले एमाले प्रतिपक्षीसँग बातचितै गरेका छैन, के गर्दा हुन्छ भन्ने छलफलै शुद्ध छैन भनेपछि त एमाले त आफ्नो जे काम गर्नु पर्थ्यो त्यही गरे। हाउस चलेन भने त प्रधानमन्त्री कहाँ बाहिरबाट हुँदैन, चुनाव यही हाउसमा हुनुपर्छ भन्ने हाम्रो विधिको व्यवस्था हो। घरैबाट प्रधानमन्त्री घोषणा गरे भयो भने मसँग बहुमत छ भएर, त्यसरी बहुमत हुँदैन। प्रत्येक व्यक्तिले दस्तखत गर्नुपर्छ, त्यो दस्तखत यहीँ बसेर पक्ष विपक्षमा दुईतिर दुई कित्तामा उभिएर दस्तखत गरेर त्यसपछि त्यो दस्तखतको संख्या गरेर मात्र परिणाम घोषणा गर्ने हाम्रो व्यवस्था हुनाले हाउस नचलिकन नयाँ प्रधानमन्त्री आउँदैन।
प्रमुख प्रतिपक्षले यस्तो चेतावनी दिए पनि सभामुख घरतीले आउँदो आइतबार प्रधानमन्त्री चयन हुने गरी भोलि निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी गर्नुभएको छ। संसद सचिवालय स्रोतका अनुसार प्रधानमन्त्रीको उम्मेद्वारी दिने, दावी विरोध गर्ने, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने सम्पूर्ण चुनावी कार्यक्रम पर्सिनै सकिनेछ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित हुने पक्का जस्तै देखिएको छ। प्रधानमन्त्री निर्वाचित हुनका लागि संसदमा हाल कायम रहेको 593 सांसदको सामान्य बहुमत 297 चाहिने भए पनि त्योभन्दा बढी देउवाको पक्षमा देखिएको छ। कांग्रेस, माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम र मधेस केन्द्रीय दलले देउवाको पक्षमा मतदान गर्ने निश्चित जस्तै भइसकेको जानकारी दिनुहुन्छ कांग्रेस महामन्त्री शशांक कोइराला।
नेपाली कांग्रेस, माओवादी, अरू दलहरू छन् जोसँग परामर्श चलिरहेको छ, बहुमत त हुन्छ, त्यसमा समस्या छैन। राप्रपासँग त्यस्तो ठोस कुराहरू केही भएको छैन। मधेसी पार्टीहरूसँग चाहिँ वार्ता भइरहेको छ, उनीहरूलाई त एक त यो चुनावमा पनि ल्याउनु पर्यो र हामीले त आग्रह अस्ति पनि बस्दाखेरि तपाईँहरू पनि संयुक्त सरकारमा आउनुहोस् भनेर आग्रह गर्नुभएको हो हाम्रो पार्टी सभापतिज्यूले।
भरतपुर महानगरपालिकामा मतगणना शुरू नभएसम्म संसद चल्न नदिने बताउँदै आएको एमाले भने प्रधानमन्त्रीको उम्मेद्वार उठाउन अहिलेसम्म कुनै तयारी गरेको छैन। एकजना मात्र उम्मेद्वार भए पनि पक्ष र विपक्षमा मतदान गर्नुपर्ने भएकाले एमाले देउवाको विपक्षमा मतदान गरेर फेरि पनि प्रतिपक्षमै बस्ने निष्कर्षमा पुगिसकेको छ।
यसैबीच सरकार गठनबारे भारतीय राजदूतले चासो व्यक्त गर्नुभएको छ। बहुमतीय प्रक्रियाबाट सरकार गठन प्रक्रिया अगाडि बढ़ेका बेला भारतीय राजदूत मनजित सिंह पुरी आज संसद भवन नयाँ बानेश्वर पुगेर यसबारे चासो व्यक्त गर्नुभएको हो। उहाँले संसद भवनमा सभामुख उन्सरी घरती मगरसँग भेट गर्नुभएको थियो। सभामुखसँगको भेटपछि संचारकर्मीसँग उहाँले नेपाल र भारतबीचको संसदीय प्रक्रियाबारे आफूले जानकारी लिएको बताउनुभयो। संसदका सहायक प्रवक्ता दिल्ली रिजालले सभामुख घरती र राजदूत पुरीबीच सद्भावपूर्ण भेटवार्ता भएको जानकारी दिनुभयो।
चितवनको भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा 90 मतपत्रमा क्षति पुगेको यकिन भएको छ। आज सबै उम्मेद्वारको प्रतिनिधित्वमा क्षति पुगेका मत गनिएको हो। भरतपुरको 19 नम्बर ओडामा 2897 मत खसेकोमा 1809 मत गनिएको थियो भने 1088 मत गन्न बाँकी थियो। त्यसमध्ये 90 मतपत्रमा क्षति पुगेको र 998 मतपत्रमा भने क्षति नभएको नेपाली कांग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठले जानकारी दिनुभयो। यसैबीच भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातेको आरोपमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरू आज धरौटीमा रिहा भएका छन्। चितवन जिल्ला अदालतले मतपत्र च्यातेको आरोपमा पक्राउ परेका मधुकर न्यौपानी र द्रोण शिवाकोटीलाई जनही 1,00,000 रूपियाँ धरौटीमा रिहा गरेको हो।
राष्ट्रिय मानवाधिकार आयोगले चितवनको भरतपुर महानगरपालिकाको मतपत्र च्यात्ने र मतगणना रोक्न खोज्ने दोषीमाथि कार्यवाही गर्न सरकारलाई आग्रह गरेको छ। आयोगले आज विज्ञप्ति मार्फत घटनाप्रति आपत्ति जनाउँदै छानबिन गरी दोषीलाई कड़ा कार्यवाही गर्न सरकारलाई निर्देशन दिएको हो। आयोगले आगामी दिनमा यस्ता घटना घट्न नदिन आवश्यक सतर्कता अपनाउन निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराएको छ।
नेपालमा शान्तिको अवस्था खस्किएको एक अध्ययनले देखाएको छ। विश्व शान्ति सूचकांकमा गत वर्षको तुलनामा नेपाल 15 स्थान तल झरेको छ। सन् 2016 78 स्थानमा रहेको नेपाल सन् 2017 93 स्थानमा पुगेको हो। अस्ट्रेलियाको सिडनीमा रहेको इन्स्टिच्यूट फर इकोनोमिक्स एण्ड पीस संस्थाले विश्वका 163 देशको अवस्था अध्ययन गर्दै विश्व शान्ति सूचकांक सार्वजनिक गरेको हो। राजनीतिक अस्थिरता, भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको ढिलाइ लगायत कारण नेपालमा शान्तिको अवस्थामा सुधार आउन नसकेको अध्ययनले देखाएको छ। नेपाल सन् 2015 62, सन् 2014 76, सन् 2013 82 र सन् 2012 80 स्थानमा थियो। दक्षिण एसियामा नेपाल चौथो शान्त देश रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। दक्षिण एसियामा भूटान सबैभन्दा शान्त देश रहेको छ। दोस्रोमा श्रीलंका, तेस्रोमा बंगलादेश रहेका छन्। त्यस्तै नेपालपछि 5 स्थानमा भारत, 6 स्थानमा पाकिस्तान र अफगानिस्तान 7 स्थानमा छ। संस्थाले देशभित्र कायम रहेको सद्भावको अवस्था, घरेलू तथा बाह्य द्वन्दमा रहेको संलग्नता, सामाजिक सुरक्षा, छिमेकी देशहरूको सम्बन्ध, राजनीतिक स्थिरता, आन्तरिक तथा बाह्य रूपमा विस्थापित नागरिकको संख्या लगायत 22 सूचकांकका आधारमा प्रतिवेदन तयार पारेको हो।
लामखुट्टे सक्रिय हुन थालेकाले यसको टोकाईबाट लाग्ने रोगको जोखिम बढ़ेको छ। गर्मीसँगै वर्षा शुरू भइसकेकाले लामखुट्टेको टोकाईबाट लाग्ने डेंगूको संक्रमणको खतरा भएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका निर्देशक डाक्टर भीमाचार्यका अनुसार जोखिम बढ़ेसँगै जोखिमयुक्त जिल्लामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ। सम्बन्धित जिल्लाका जनस्वास्थ्य कार्यालयमा आवश्यक पर्ने रकम निकासा गरिएको छ। काठमाडौँमा केही समय अघि डेंगूको संक्रमण पाइएकाले तराई र भित्रमधेसँगै काठमाडौँ उपत्यका र पहाड़ी जिल्लामा पनि जोखिम बढ़ेको उहाँले बताउनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुशीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल शेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले शेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर शेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट शेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो जीएसएम डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले सहमतीय सरकार गठनको सम्भावना सकिएपछि बहुमतीय प्रक्रिया शुरू, आउँदो आइतबार प्रधानमन्त्री चयनका लागि संसदमा चुनाव गराउने तैयारी, भरतपुर महानगरपालिकामा 90 मतपत्रमा क्षति पुगेको यकिन लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, नेपालको पर्यटनबारे अन्तर्राष्ट्रिय क्षेत्रलाई जानकारी दिने उद्देश्यले काठमाडौँमा इन्टरनेशनल ट्राभल ब्लगर्स एण्ड मीडिया सम्मेलन भएको छ। नेपाल पर्यटन बोर्ड मुख्य र पेसिफिक एशिया ट्राभल एसोसिएशन पाटा नेपाल च्याप्टरको आयोजनामा भएको सम्मेलनमा 33 देशका 107 ब्लगर्स र स्वतन्त्र लेखक तथा फोटो पत्रकारहरू सहभागी थिए। भोलिदेखि काठमाडौँमा 53 देशका 250 पर्यटन व्यवसायी सम्मिलित हिमालयन ट्राभल मार्ट हुँदैछ। नेपाल गेटवे टू हिमालय अर्थात हिमालय पर्वत श्रृंखलाको प्रवेशद्वार नेपाल भन्ने नारासहित भएको सम्मेलनका सहभागीले हिमालय क्षेत्रलाई प्राथमिकतामा राखेर पर्यटन प्रवर्धन गर्न सके विश्वमै एक नम्बरमा पर्न सक्ने भन्दै हौस्याएका छन्। अर्जुन पोखरेलको रिपोर्ट।
This is the Cornish Traverse and of course the Hillary stuff. That was in a lot of the news this year and you heard differing opinions about it.
सगरमाथाको टुप्पोमा पुग्ने हिलारी स्टेप भत्कियो रे भनेर निकै हल्ला भयो। केही ब्लगरले पनि त्यो कुरा लेखे, तर मैले धेरै स्रोत परिचालन गरेर मेरो ब्लगमा हिलारी स्टेप भत्किएको छैन भनेर लेखेँ। अझै पनि भत्किएको हो कि होइन भनेर धेरैले प्रश्न गर्छन्। मलाई लाग्छ यसले धेरै वर्षसम्म हिमालय आउने पर्यटकलाई सोच्न बाध्य बनाउँछ।
विश्वकै चर्चित ट्राभल ब्लगर एलेन अर्नर्टले भने झैं विश्वका धेरै मीडिया र नागरिकले नेपालका हिमालबारे निकै चासो देखाउँछन्। अन्तर्राष्ट्रिय मीडियामा नेपालका हिमालबारेमा एकपटक गलत सूचना गयो भने लामो समयसम्म नेपालको हिमाली पर्यटन ओझेलमा पर्छ। त्यसैले यस्ता गलत सन्देश नफैलिउन् र नेपालको हिमालय पर्वत श्रृंखलालाई लक्षित गरेर पर्यटक नेपाल तान्ने उद्देश्यले यात्राका बारेमा लेख्ने विश्वभरिका चर्चित ब्लगरको सम्मेलन आज काठमाडौँमा भएको छ। नेपालको पर्यटन इतिहासमै पहिलो पटक यति धेरै ब्लगर र पर्यटन विज्ञ राखेर सम्मेलन गर्न सफल भएकोमा आयोजक नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एसोसिएसन पाटा नेपाल च्याप्टर दङ्ग छन्। पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डे,
मेन हिमालयन ट्राभल मात्र यो ब्लगर्स कन्फरेन्स सानो रूपमा गर्ने गरेका थियौँ र यति चाहिँ ह्युज रेस्पोन्स आयो कि हामीले थाम्नै सक्यौँ। त्यसै कारण अब ठूलो भयो संख्यामा पनि र आज चाहिँ जुन किसिमको नेपालप्रति इन्ट्रेस्ट भएको कारणले संसारभरिका 117 जना पत्रकार मिडिया ब्लगरहरू राखेर अन्त 35 देशको गरेका छौँ, त्यो आफैमा एउटा रेकर्ड हो।
विश्वका 10 वटा अग्ला हिमाल मध्ये 8 वटा नेपालमै पर्छन्। विश्वका अरू देशले मानव निर्मित संरचना बनाएर पर्यटक तानिरहेको अवस्थामा नेपालले भने हिमालय श्रृंखला देखाएरै पर्यटक तान्ने कोशिश गरिरहेको छ र सफल पनि भइरहेको छ। नेपाल आउने पर्यटक मध्ये धेरैले हिमालको दृश्यावलोकन गर्छन् र केहीले हिमाल चढेर पनि फर्कन्छन्। हिमालय क्षेत्रमा पर्यटक तान्न सके त्यो महँगो हुने र नेपालले छोटो समयमै धेरै आर्थिक लाभ लिन सक्ने भन्दै सरकार र निजी क्षेत्र दुवैले नेपाल गेटवे टु हिमालय अर्थात हिमालय पर्वत श्रृंखलाको प्रवेशद्वार नेपाल भन्ने नारासहित नेपालमा अन्तर्राष्ट्रिय ट्राभल मार्ट गर्दैछन्। आज भएको ब्लगर सम्मेलनमा पनि 35 देशका 107 जना भन्दा बढी ब्लगर र स्वतन्त्र लेखकहरूले नेपालले चीन, भारत, पाकिस्तान र भूटानसँग मिलेर नेपालका हिमाललाई 5 देशका हिमालय श्रृंखलाको प्रवेशद्वार बनाउने अवसर रहेको उत्साहजनक सन्देश दिए। नेपालले हिमालय लक्षित पर्यटनलाई ध्यान दिएको र अबको लक्ष्य पनि त्यही हुनुपर्ने बताउनुहुन्छ नेपाल पर्यटन बोर्डका पूर्व सीईओ तथा पर्यटन विज्ञ प्रचण्डमान श्रेष्ठ।
हाम्रो त सुरुवातै के पनि भएको नगरे पनि हिमालबाट स्टार्ट भएको, एडभेन्चरबाट स्टार्ट भएको र हामीले पछि कमर्सियलाइज गर्दा पनि लास्ट 5-6 वर्षदेखि हामीले नेचुरल नेपाली लिएको छौँ र आउने दिनमा त्यही नै हो मेजर प्रडक्ट बेच्ने भन्ने कुरा देखियो नि त। जहाँ फेसिलिटी भएको क्रिएट गरिएको डिजनील्यान्ड भन्दा पनि यो नेचर बेस्ड च्यालेन्जर रिस्क भएको चिजहरू चाहिँ बेच्न सकिन्छ।
बीबीसी, सीएनएन, रोइटर्स, एपी, एएफपी जस्ता चर्चित अन्तर्राष्ट्रिय मिडियामा आउने नेपालका खबर मध्ये 80% खबर यहाँका हिमालय बारेकै हुन्छन्। यो पनि नेपालको हिमालय पर्यटनको लागि निकै सुखद कुरा हो। नेपालले हिमालहरूको बारेमा कुनै प्रचार प्रसार नगर्दा पनि अहिले वार्षिक 7.5 लाख पर्यटक नेपाल घुम्न आउँछन्। कुनै लगानी बिना नै हिमाल देखाएर पर्यटक तान्ने अवसरलाई सरकार र निजी क्षेत्र मिलेर सदुपयोग गर्न सक्नुपर्छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सड़क निर्माणको काम समयमै सम्पन्न नहुने र कमसल हुने समस्यालाई समाधान गर्न निर्माण सम्पन्न पश्चात 5 वर्षसम्म सम्बन्धित ठेकेदार कम्पनीले नै मर्मत सम्भार गराउनुपर्ने र एउटा काम सम्पन्न नगरी अर्को काममा टेण्डर नै हाल्न नपाउने व्यवस्था हुनुपर्ने बताउनु भएको छ। आफ्नो 10 महिने कार्यकालमा सम्पादन गरिएका कामहरूको जानकारी गराउन आज मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा उहाँले आफ्नो कार्यकालमा वर्षौंदेखि अन्यलमा रहेका तराई मधेस हुलाकी तराई काठमाडौँ तराई मधेस द्रुतमार्ग लगायत राष्ट्रिय गौरवको सड़क बनाउने कामको शुरूआत भएको बताउनुभयो।
एउटा अधिकार सम्पन्न निर्देशक समिति बनेको छ जसमा नेपाली सेनाको अधिकृतको नेतृत्व छ, त्यसमा विभिन्न मन्त्रालयका अधिकारीहरू सहसचिव पनि सदस्य हुनुहुन्छ र त्यो विशेष संयन्त्रले अधिकार सम्पन्न निर्देशक समितिले फास्टट्याग निर्माणको जिम्मा लिएको छ र त्यो परियोजना अगाडि बढ्छ। त्यसको प्रगति अनुगमन गर्नका निमित्त राष्ट्रिय योजना आयोगका उपाध्यक्षजीको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका एकजना सदस्य, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय र यो मन्त्रालयका सचिवजी समेत सदस्य रहने गरेर एउटा अनुगमन मूल्याङ्कन गर्ने समिति बनेको छ र त्यसले त्यसको प्रगति अनुगमन गरेर नेपाल सरकारलाई निरन्तर जानकारी गराउने र त्यसको प्रगतिमा नेपाल सरकारले आफ्नो तर्फबाट सबै कामहरू गर्ने र के गरी प्रगति ठिक ढंगले हुन सकेन भने आवश्यक त्यसलाई ठिक ढंगले प्रगति गर्न आवश्यक निर्णय गर्ने गरेर पनि समिति बनेको छ। नेपाली सेनाले यसमा काम गर्न प्रारम्भ गरिसकेको छ र अब फास्टट्याग बन्छ यो कुरामा म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र यो सुनिश्चित भएको छ कि हामी भनेको समयभित्र वा फास्टट्याग बनाउँछौ र त्यो नेपाल सरकारकै स्रोतमा नेपाली सेनाको व्यवस्थापनमा फास्टट्याग बन्छ, त्यो अन्य अनिश्चितता समाप्त भएको छ।
देशभरका तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापन गर्ने काम अन्तिम चरणमा पुगेको छ। 171 मध्ये विभिन्न जिल्लामा 24 झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेका र बाँकी ठाउँमा झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको स्थानीय पूर्वाधार विकास तथा कृषि सड़क विभागले जनाएको छ।
सर्वोच्च अदालतमा प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको प्रहरी महानिरीक्षकमा नियुक्ति सम्बन्धी मुद्दा हेर्दा हेर्दैमा पुनः असार 1 गते सुनवाई हुने तय भएको छ। उहाँको मुद्दा बृहत्पूर्ण इजलासमा आज सुनवाई शुरू भई बहस बाँकी भएको हुँदा आगामी असार 1 गते सुनवाई हुने तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो।
यसैबीच शान्ति सुरक्षा पाऊ भन्दै प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले राष्ट्रिय मानवाधिकार आयोगमा उजुरी हाल्नु भएको छ। प्रहरी नायब महानिरीक्षक सिलवालले आफूमाथि सुराकी खटाइएकाले बाँच्न पाउने मौलिक अधिकार हनन भएको भन्दै मानवाधिकार आयोगमा उजुरी हाल्नु भएको हो।
सी धाकुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा 1 महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024-42-54-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
हामी सँगसँगै भविष्यमा, हामी सँगसँगै व्यवसायमा, हामी सँगसँगै विकासमा,
हामी सँगसँगै
सनराइज बैंक, राइजिंग टु सर्भ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। आज विश्व दूध दिवस दुग्ध क्षेत्रको प्रवर्धन, आर्थिक र सामाजिक रूपान्तरण भन्ने नाराका साथ नेपालमा पनि मनाइएको छ। दुग्धपानको महत्व बुझाउन विश्व खाद्य संगठनले सन् 2001 मनाउन थाले पनि नेपालमा सन् 2011 दिवस मनाउँदै आएको हो। विश्व स्वास्थ्य संगठनका अनुसार मानव स्वास्थ्यका लागि प्रतिवर्ष प्रति व्यक्ति 91 लिटर दूधको आवश्यकता पर्ने बताइए पनि हरेक नेपालीले वर्षमा औसत 70 लिटर मात्रै दूध उपभोग गरेको पाइन्छ।
ट्राफिक प्रहरीले जथाभावी बाटो काट्ने पैदल यात्रुमाथि काठमाडौँमा कार्यवाही शुरू गरे पनि जथाभावी बाटो काट्ने क्रम रोकिएको छैन। आज विभिन्न स्थानमा जथाभावी बाटो काट्ने झण्डै 3000 जनालाई कार्यवाही गरिएको छ। बेलुकी 6 बजेसम्म जथाभावी बाटो काट्ने 2954 जना पैदल यात्रीलाई कार्यवाही गरेको ट्राफिक प्रहरीले जनाएको छ।
तेह्रथुममा 10,000 बढ़ी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। जिल्ला शिक्षा कार्यालयले सामुदायिक विद्यालयमा अध्ययनरत 10,317 जनालाई दलित, अपाङ्ग, सीमान्तकृत छात्रा छात्रवृत्ति र जेहेन्दार छात्रवृत्ति वितरण गरेको हो। विद्यार्थीको शैक्षिक गतिविधिमा सुधार ल्याउन छात्रवृत्ति दिइएको जिल्ला शिक्षा अधिकारी कृष्ण प्रसाद पोखरेलले जानकारी दिनुभयो। जिल्ला शिक्षा कार्यालयको निर्देशन बमोजिम जिल्लाभरका विद्यालयले जेठ 14 गतेदेखि 16 गतेसम्म अभियानकै रूपमा छात्रवृत्ति वितरण गरेको हो।
रूकुममा विभिन्न जंगलमा 84 पोखरी बनाइएको छ। पानी खान नपाएर जंगली जनावर मर्न थालेपछि जंगलमा पोखरी निर्माण गरिएको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका जिल्ला संयोजक भक्त भण्डारीले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
आज दूध दिवस, तर माग अनुसार दूध उत्पादन भइरहेको छैन। दूध उत्पादन कसरी बढाउन सकिन्छ भन्ने प्रश्नमा उज्यालोको फेसबुक र ट्विटरमा धेरैले आफ्नो विचार लेख्नु भएको छ।
सन्जु कालीले ट्विटमा र नवराज शर्माले फेसबुकमा उस्तै विचार लेख्नु भएको छ। विदेशी नै लागेका युवालाई व्यावसायिक पशुपालनमा आकर्षित गर्ने योजना ल्याउनु पर्यो अनि उन्नत जातका पशुपालनमा जोड दिनु पर्यो।
अर्जुन कर्णेल र मिराकिरण भण्डारीले फेसबुकमा समान सुझाव दिनुभएको छ। निर्वाहमुखी पशुपालनलाई व्यावसायिक बनाएर र गाउँ गाउँका युवालाई पशुपालनमा प्रोत्साहित गरेर दूध उत्पादन बढाउन सकिन्छ।
केशवराज घिमिरेको विचारमा पशुपालन गर्नुभन्दा एक वर्ष अघिदेखि नै बहुवर्षे घाँस लगाउने, धेरै दूध दिने खालका पशुपालन गर्ने, पशुको उपचार र स्याहारमा ध्यान दिने, वर्षमा दुई पटक आन्तरिक परजीवीको औषधि खुवाउने र निगरानीका लागि कुशल पशु चिकित्सक छनौट गर्ने हो भने दूध उत्पादन बढाउन सकिन्छ।
तर भूषण सुवेदीको विचार फरक छ। उहाँले ट्वीट गर्नुभएको छ, गर्मीमा मात्रै माग अनुसारको दूध उत्पादन नभएको हो। जाडोमा त फेरि दूध धेरै भएर खपत हुँदैन। त्यसैले गाई भैँसीको नस्ल सुधार गरेर गर्मीका बेला पनि ब्याउने बनाउनुपर्छ।
मनोज शर्मा लेख्नुहुन्छ, बाबा आमाको गाई भैँसी पाल्न सक्ने अवस्था छैन, अहिलेका युवालाई गोबर गराउने भयो, अनि कसरी हुन्छ त?
अनि बलराम खनाल दोस्रो चरणको चुनावका लागि फेसबुकमा आग्रह गर्नुहुन्छ, 20 वर्षपछि स्थानीय तहको चुनावको रौनक छ। हामीले एकपटक चुनेको उम्मेद्वारले हामी माझ 5 वर्ष काम गर्ने हो, त्यसैले हाम्रो एउटा भोट अमूल्य भएकाले हाम्रालाई भन्दा राम्रालाई भोट दिउँ।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र ऋग्वेद शर्मा। अब विदेशको खबर। विश्वमा शान्तिको अवस्थामा सुधार आएको एक अध्ययनले देखाएको छ। अस्ट्रेलियाको सिडनीमा रहेको इन्स्टिच्यूट फर इकोनोमिक्स एण्ड पीस संस्थाले गरेको अध्ययन अनुसार सिरियामा गृहयुद्ध शुरू भए यता पहिलो पटक विश्वमा शान्तिको अवस्थामा 0.28% सुधार आएको हो। संस्थाले आज विश्व शान्ति सूचकांक प्रकाशित गर्दै राज्यबाट हुने हिंसा, दमन तथा हत्यामा कमी आउनु, अमेरिका र बेलायतले अफगानिस्तान बाट आफ्ना सेना फिर्ता बोलाउनु लगायत कारणले विश्वमा शान्ति बढ़ेको जनाएको छ। अनुसन्धानकर्ताका अनुसार 60% देशमा आतंकवाद भने बढ़ेको छ। आइसल्याण्ड विश्वको सबैभन्दा शान्त देश र सिरिया सबैभन्दा अशान्त देश भएको अध्ययनले जनाएको छ।
उज्यालो रेडियो नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। फिफा वरियतामा नेपाल 4 स्थानमाथि उक्लिएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले आज सार्वजनिक गरेको नयाँ वरियता क्रममा नेपाल 169 स्थानमा पुगेको छ। दक्षिण एसियामा नेपाल 5 स्थानमा छ भने भारत शीर्ष स्थानमा छ। यस्तै मालदिव्स 2, अफगानिस्तान 3, भूटान 4, बंगलादेश 6, श्रीलंका 7 र पाकिस्तान पुछारमा छ।
काठमाडौँमा चलिरहेको 18 वर्ष मुनिको दोस्रो ललित स्मृति च्याम्पियनशीपमा आज लुम्बिनी फुटबल क्लब र संकटा क्लब विजयी भएका छन्। आज भएको पहिलो खेलमा लुम्बिनीले हिमालयन शेर्पा क्लबलाई 2-0 हराएको हो। त्यस्तै संकटा क्लबले ब्रिगेड बोइज क्लबलाई 8-0 पराजित गर्यो।
एन्फा महिला लीग च्याम्पियनशीप फुटबल अन्तर्गत आज भएका खेलमा दाङ, काठमाण्डू र धनकुटा विजयी भएका छन्। दाङले महोत्तरीलाई 3-1, काठमाण्डूले कञ्चनपुरलाई 4-0 र धनकुटाले 5 थरलाई 1-0 हराएको हो। यस्तै मकवानपुर र भोजपुरले गोलरहित बराबरी खेलेको छ भने सुनसरी सर्लाहीले 1-1 गोलको बराबरी खेलेका छन्।
15 वर्ष मुनिको साफ च्याम्पियनशीप फुटबल प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले आज पत्रकार सम्मेलन गरी आउँदो नोभेम्बरमा काठमाण्डुमा प्रतियोगिता आयोजना गर्ने जानकारी दिनुभएको हो। प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, मालदिव्स, भूटान, पाकिस्तान र अफगानिस्तानका 15 वर्ष मुनिका टोली सहभागी हुनेछन्।
पश्चिमाञ्चल विकास क्षेत्र प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको सेमी फाइनलमा पुगेको छ। आज मध्य पश्चिमाञ्चललाई 9 विकेटले हराउँदै पश्चिमाञ्चल सेमी फाइनलमा पुगेको हो। प्रतियोगितामा भोलि एपीएफ र मध्य पश्चिमाञ्चल बीचको टीम बीच खेल हुनेछ। यस्तै नेत्रहीन टी20 क्रिकेट प्रतियोगिताको उपाधि टीम बागमतीले जितेको छ। बागमतीले टीम बाँकेलाई 5 विकेटले पराजित गरेको हो।
र च्याम्पियन्स ट्रफी क्रिकेटमा बंगलादेशले आयोजक इंग्ल्याण्डलाई जितका लागि 306 रनको लक्ष्य दिएको छ। ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित 50 ओभरमा 6 विकेट गुमाएर 305 रन बनाएको हो। उसका लागि ओपनर ब्याट्सम्यान तमिम इकबालले सर्वाधिक 128 रन बनाए भने कप्तान मुस्फिकर रहीमले 79 रनको योगदान गरे। जवाफी ब्याटिङ गरिरहेको इंग्ल्याण्डले ताजा अवस्थामा 17 ओभरमा एक विकेटको क्षतिमा 90 रन बनाएको छ। प्रतियोगितामा बंगलादेश, इंग्ल्याण्ड, भारत, पाकिस्तान, श्रीलंका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र न्यूजील्याण्ड सहभागी छन्। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सहमतीय सरकार गठनको सम्भावना सकिएपछि बहुमतीय प्रक्रिया शुरू। आउँदो आइतबार प्रधानमन्त्री चयनका लागि संसदमा चुनाव गराउने तयारी।
भरतपुर महानगरपालिकामा 90 मतपत्रमा क्षति पुगेको यकिन। मतपत्र च्यात्ने र मतगणना रोक्न खोज्नेमाथि कार्यवाही गर्न मानवाधिकार आयोगको आग्रह।
विश्वभरका पर्यटन विज्ञ र यात्राबारे लेख्ने लेखकको सम्मेलन काठमाडौँमा। हिमालय क्षेत्रलाई उपयोग गरेर पर्यटन प्रवर्धन गर्नुपर्नेमा जोड।
विश्वमा शान्तिको अवस्थामा सुधार आएको एक अध्ययनको निष्कर्ष। शान्तिको अवस्था सुधार भए पनि 60% देशमा आतंकवादमा वृद्धि।
र फिफा वरियतामा नेपाल 4 स्थान माथि उक्लियो।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रूपिना श्रेष्ठ र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।